नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। विगत दुई वर्ष यता शिथिल रहेको अर्थतन्त्रलाई चलायमान बनाउने गरी नेपाल राष्ट्र ब्याङ्कले चालू आर्थिक वर्ष 2081-82 मौद्रिक नीति हिजो सार्वजनिक गरेको छ। विगतमा मौद्रिक नीतिमा गरिएका कड़ाईका कारण अर्थतन्त्र सहज नभएको उद्योगी व्यवसायको गुनासोलाई चिर्दै राष्ट्र ब्याङ्कले नीति मार्फत उल्लेखे सहजीकरणको प्रयास गरेको छ, जसलाई सरकारवाला अधिकांशले सकारात्मक प्रतिक्रिया पनि दिएका छन्। मौद्रिक नीति मार्फत यसपटक राष्ट्र ब्याङ्कले निर्माण व्यवसायलाई ठूलो राहत दिएको छ। काम सम्पन्न भइसकेको रकम पनि सरकारबाट भुक्तानी नभएका कारण ब्याङ्कलाई तिर्नुपर्ने कर्जा तिर्न नसकेका निर्माण व्यवसायलाई समब्याज तिर्ने अवधि मक्सिर मसान्तसम्म थप गरिएको छ। त्यस्तै हिजो सार्वजनिक मौद्रिक नीतिमा निजी क्षेत्र, सरकारी निकाय तथा विज्ञहरूको प्रतिक्रिया अनुसार राष्ट्र ब्याङ्कले पाँच वर्ष कार्यकालको अन्तिम राष्ट्र ब्याङ्कका गवर्नर महाप्रसाद अधिकारीको पाँच वर्ष कार्यकालको अन्तिम मौद्रिक नीति मार्फत सबैलाई रिझाउने प्रयास पनि गरेको देखिएको छ। वैदेशिक रोजगारीमा जाने युवालाई बिना धितो ऋण, ब्याङ्किङ क्षेत्रमा कृत्रिम बौद्धिकता एआई प्रयोगलाई प्रोत्साहन गरिने नीति पनि ल्याइने भएको छ। शेयर कर्जामा संस्थागत लगानीकर्ताको 20 करोड़ सीमा खारेज गरिएको छ भने व्यक्तिगत 15 करोड़ यथावत राखिएको छ। त्यस्तै ब्याङ्क तथा वित्तीय संस्थाले असल कर्जामा 1.10% मात्र नोक्सानी व्यवस्था गर्नुपर्ने, चालू पूँजी कर्जा नीति अनुसार विश्लेषण गरी कर्जा समायोजन गर्नुपर्ने समय 1 वर्ष थप गरिएको छ। परिस्थितिवश ऋण तिर्न नसकेका लघुवित्त ग्राहकलाई कर्जा पुनर्तालिकीकरणको सुविधा मौद्रिक नीति मार्फत दिएको छ। राष्ट्रिय भुक्तानी स्विच सञ्चालनमा ल्याउन पूर्वाधार र संस्थागत संरचना तयार गरिने उल्लेख गरिएको छ। भुक्तानी समाशोधन र हर्स्योर सम्बन्धी कार्य गर्ने संस्थाहरू पब्लिक लिमिटेड कम्पनी हुनुपर्ने व्यवस्था पनि हिजो सार्वजनिक मौद्रिक नीतिमा गरिएको छ। मौद्रिक नीति सार्वजनिकपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अब यो मौद्रिक नीति मार्फत देशको अर्थतन्त्र लयमा फर्कने, सकारात्मक ढंगले अघि बढ़ने प्रतिक्रिया दिनुभएको छ भने अर्थमन्त्री विष्णु पौडेलले पनि अर्थतन्त्रको अहिलेको जुन खालको समस्या छ त्यो चाहिँ अब सम्बोधन हुन्छ भन्ने प्रतिक्रिया दिनुभएको छ। आज हामी नेपाल राष्ट्र ब्याङ्कले हिजो सार्वजनिक गरेको मौद्रिक नीति, यसले लिएका उठाएका विषयहरू, यसले अंगीकार गरेका नीतिहरू र समग्र अर्थतन्त्रमा यसले पार्ने प्रभावका सन्दर्भमा नेपाल राष्ट्र ब्याङ्कका पूर्व गवर्नर समेत रहनुभएका दिपेन्द्र बहादुर छेत्रीसँग कुराकानी गर्छौं। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। दिपेन्द्र बहादुर छेत्रीज्यू, स्वागत छ यहाँलाई।
हस्, धन्यवाद।
अब नेपाल राष्ट्र ब्याङ्क अलिकति कडाई हुँदा, यसले चाहिँ लचिलो नीति नलिँदा अर्थतन्त्र चाहिँ लयमा फर्कन सकेन, अर्थतन्त्र चाहिँ डामाडोल हुने अवस्था आयो भनेर निजी क्षेत्रहरूले त्यो खुकुलो नीतिको माग गरिरहेका बेला हिजो मौद्रिक नीति खुकुलो र लचिलो मौद्रिक नीति सार्वजनिक भएको भनिएको छ। यहाँले चाहिँ हिजो सार्वजनिक यो नीतिलाई चाहिँ कसरी हेर्नु भएको छ, कस्तो लाग्यो यहाँलाई?
सबभन्दा पहिला त यो एक हप्ता अगाडि नै आउने भन्ने चर्चा थियो। सुत्केरीको व्यथा एक हप्तासँग लाग्यो के है, र अब अहिले तपाईँले दिए अनुसार नै सम्मान्य प्रधानमन्त्रीज्यू, मान्य अर्थमन्त्रीज्यूले समेत यसलाई सकारात्मक रूपले अर्थतन्त्रलाई योगदान दिने गरेर आएको छ है भनेर खुसी प्रकट गरिराख्नु भएको छ। र त्यसभित्र गरिएका परिवर्तन के हुन् यहाँले चाहिँ भनिसक्नु भएको हुनाले म दोहोऱ्याउँदिन है। तर यसमा एउटा विशेषता के देखिया छ भन्नुहुन्छ भने, यसभन्दा अगाडिका मौद्रिक नीतिहरूमा बजेटले लक्ष्य गरेका कुराहरूलाई पटक्कै चुनौती नदिने खाले थियो होइन। तर यसपटक यो मूल्य वृद्धिको हकमा बजेटले 5.5% हुन्छ भन्ने अनुमान गरेका थियो है, र मौद्रिक नीतिले ठोकेरै 5% हुने अनुमान छ भनेर 0.5 चाहिँ घटाइदियो है। यहाँ परम्परा के छ भन्नुहुन्छ भने, बजेट चाहिँ संशोधन हुँदैन भन्दा भन्दै पनि गएको उसमा चाहिँ यो प्रतिनिधि सभाले समेत पास गरिसिद्याएको, तर सरकार ढलफल भइसकेपछि अब यो सरकार जान्छ भन्ने भएपछि राष्ट्रिय सभाबाट एउटा संशोधन प्रस्ताव करसँग सम्बन्धित भनौँ न, करमा चाहिँ लाग्ने व्यवस्थासँग सम्बन्धित त्यो चाहिँ संशोधन भयो भनेर आएको थियो है। त्यस कारणले यसपटकको बजेट चाहिँ दुईटा कुरामा चाहिँ चुनौती दिए, एउटा त्यही करको विषय नै संशोधन भयो भन्ने, पहिलोचोटि संशोधन भयो भन्ने कुरा आएको थियो, र दोस्रो कुरो मौद्रिक नीतिले मूल्य वृद्धिको हकमा 0.5% चाहिँ बजेटले भने हुँदैन हामीले भने हुन्छ भनेर लिएर आए। यो हिसाबले त कदाकति यो के अरे अटोनोमी भन्छौँ नि हामीले हो त्यस्तो रहेछ कि भन्ने भान देखिया छ। तर एक हप्तासँग लामो सुत्केरी व्यथा लाएर आएको हुनाले धेरै पक्षलाई चाहिँ यसले गुण लाएको छ भन्ने कुरामा पनि अनुमान गर्न सकिने परिस्थिति छ।
भनेपछि अब सरकारको जसरी यो राष्ट्र ब्याङ्क चाहिँ स्वायत्त हुनुपर्ने थियो यसमा चाहिँ सरकारी हस्तक्षेप हो, सरकारी हस्तक्षेप पछि एक हप्ता पछि सारेर यो मौद्रिक नीति ल्याइयो, अब जसरी स्वायत्त एउटा निकायलाई चाहिँ सरकारले हस्तक्षेप गर्यो त्यो चाहिँ गर्नुहुन्थेन भन्ने यहाँको धारणा हो?
गर्नु हुँदैन थियो भन्ने कुरा त धेरै यो साहित्यहरूमा आइसकेको छ, त्यस कारणले म त्यतातिर नजाउँ है। बजेट बनाउने विषयमा चाहिँ सरकार एकदम शक्तिशाली अनि अरूको चाहिँ केही सल्लाह लिने कुरा आउँछ, लिने मान्ने र नमान्ने एउटा कुरा हो। त्यस्तै मौद्रिक नीतिमा यसको ब्याज दरको विषय र त्यसलाई व्यवस्थापन गर्ने कुरामा चाहिँ केन्द्रीय ब्याङ्क आफैमा स्वायत्त छ भन्ने धारणालाई यो एक हप्ताको एक्सर्साइजले चाहिँ अलिकति चुनौती दियो कि भन्ने मात्रै मेरो भनाइ हो।
अब यो सँगै अब लचिलो मौद्रिक नीतिको अपेक्षा भनौँ न, विभिन्न निजी क्षेत्रदेखि सबै अब क्षेत्रले त्यो एउटा माग गरिरहेका बेला अहिलेको सार्वजनिक चाहिँ मौद्रिक नीति चाहिँ लचिलो भयो भनेर, लचिलो नै आयो भनेर टिप्पणी गरिएको छ, त्यो अनुसारको प्रतिक्रिया पनि हामीले संचार माध्यममा हेर्न पाइरहेका छौं। मौद्रिक नीति सहज आएको छ, केही हदसम्म निजी क्षेत्रको आत्मबल बढ़ाउन सहयोग पुर्याउँछ, उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रतिक्रिया दिनुभएको छ। त्यस्तै बढ़ी प्रभावित निर्माण क्षेत्रलाई राम्रो सम्बोधन भएको छ, धेरै कुरा लयमा आउँछ, ब्याङ्कर्स एसोसिएशनका अध्यक्ष सुनिल केसीले पनि त्यो प्रतिक्रिया दिनुभएको छ। कति लचिलोको हिसाबमा चाहिँ यो मौद्रिक नीति कति लचिलो छ र यसले चाहिँ पार्ने प्रभावलाई कसरी आकलन गर्न सकिन्छ?
सबभन्दा पहिला जसले मौद्रिक नीति ल्यायो उसले लचिलो भनेको छ कि छैन भनेर हामीले शब्द केलायौं भने, यसपटक पनि सजगतापूर्ण लचिलो मौद्रिक नीति भनेको छ। यो शब्दावली विगतका नीतिमा पनि राख्ने गरिया थियो होइन, त्यसो भएको हुनाले हामी के रहेछौँ भने, सहरमा हल्ला आयो भने नि कान चाहिँ कागले लिएर गयो है, भनेपछि त्यो कान आफ्नो नछाम्ने तर कागको पछाडि लाग्ने प्रवृत्तिमा छौँ भन्ने छ। मैले यसो भनिराखेको कारण के छ भने, उहाँहरूले एउटा उदाहरण पनि दिनुभएको छ, औद्योगिक राष्ट्रहरूमा 2022 चाहिँ एक प्रकारले मुद्रास्फीति 11% पुग्यो, त्यो घटेर अहिले 2% आउँदाखेरि पनि उनीहरूले ब्याङ्क दर चाहिँ घटाउन आनाकानी गरिरहेछन्। त्यो परिस्थिति हामीलाई पनि लागू हुने भएको हुनाले सजगतापूर्ण लचिलो मौद्रिक नीति भनेर केन्द्रीय ब्याङ्क आफैले भने हुनाले हामीले यसैलाई लिनु जाति हुन्छ भन्छन्थ्यौँ। यो भनेको आफ्नो कान छाम्ने हो, कागको पछाडि लाग्ने होइन भन्ने कुरो छ है। जहाँ चाहिँ यहाँले चाहिँ दिएका सुविधाहरूको कुरा गर्नुभएको छ, जसलाई मर्का परिराखेका छन् त, अब जस्तो भनौँ ऊ चाहिँ यो निर्माण व्यवसायीहरूले बिचरा सरकारसँग पाउनुपर्ने पैसा थियो, उहाँहरूले दिनुभएको छैन, दिन्छु भन्नुभएको छ दिन सक्नु भएको छैन, अब पनि के होला त्यो हेर्नै बाँकी छ, दिन सक्ने नसक्ने कुरो अलिक पछि छ। त्यस कारणले अब उहाँहरूलाई पर्या मर्का के त, चेक दिइहाल्नुभयो कालो सूचीमा पर्नुभयो, त्यसले त ब्याङ्किङ कसुरमा लगेर जेलमा हाल्ने भयो, भनेपछि तत्कालको लागि वास्तवमा उहाँहरूले राहत दिनुभएकै हो यो है। त्यसपछि जेलबाट जेलमा जान मुद्दा खेप्ने अवस्थाबाट चाहिँ पार लगाइएको हुनाले त्यसलाई सुविधाकै रूपमा लिनुपर्ने हुन्छ। अनि त्यस्तै ब्याङ्कहरूले खुसी हुने कुरा पनि के छ भने, कर्जा त असल छँदै थियो नि, त्यसको लागि पनि छुट्याउनु पर्ने पैसा तय तलमाथि केही भइहाल्छ कि भनेर हिजो 1.2 भनिया थियो है, 1.20 रुपियाँ चाहिँ तिमीहरूले छुट्याएर राख है, भोलि बिहानलाई केही पर्ला कसो पर्ला भनिएको थियो। त्यसमा चाहिँ अब 1 रुपियाँ र 10 पैसा छुट्याए हुन्छ, 10 पैसा चाहिँ हामीले छोडिदेऊ त नि, भनेपछि ब्याङ्कहरूले पनि अब आफ्नो लगानी गर्ने पैसा चाहिँ अलिकति सरप्लस त भयो नि, खुसी मान्नुपर्ने अवस्था जरुर छ। र पनि 6 खर्ब रुपियाँ त ब्याङ्कहरूले लगानी गर्न नसकेर अन्तर ब्याङ्क ब्याज दर एकदम तल पुग्यो भन्ने भएपछि ब्याङ्कहरू नोक्सान पर्ने भए भनेपछि यो ब्याज दर कोरिडोर अन्तर्गत माथिल्लो तह चाहिँ 7 र तल 3% थियो, 3 झर्या हुनाले केन्द्रीय ब्याङ्कले अहिले त्यो वाणिज्य ब्याङ्कहरू ब्याङ्क वित्तीय क्षेत्रले लगानी गर्न नसकेको रकम जति 3% ब्याज दिएर खिचेर राखेको छ। अर्थतन्त्रमा उतै नआउने सुसञ्चालन चाहिँ नहुने, कर्जा लगानी नहुने, अब जस्तो डिपोजिट चाहिँ 12.6% वृद्धि भयो भनिया छ, लगानी 5.6% मात्रै भयो, आधा पनि हुन सकेका रहेछन् निक्षेपको तुलनामा, भनेपछि ब्याङ्कहरू अलिक खुम्चिएर बसिया रहेछन् भन्ने भएपछि त्यो 10 पैसा सुविधा दियो भनेपछि खुसी मान्नुपर्ने कुरा के भने लामो समयसम्म अब माग बढेछ भने कर्जाको कालो सूचीमा पर्नेहरूको संख्या पनि घटेपछि त तिनीहरू पनि त अब ब्याङ्कमा पैसा लिन जान सक्ने भयो नि त भन्ने भएपछि खुसी मान्नुपर्ने अवस्था यताबाट आएको हो। र ब्याङ्क रेट भनेर 7% अहिले मैले सङ्केत गरेँ, त्यो पनि 6.5 जारी छ, अनि नीतिगत दर 5.5 भनिया थियो त्यो पनि 5 ल्याइएपछि धेरै कुराहरू ओह्रालो लगिया हुनाले यसले चाहिँ राम्रै किसिमको वातावरण दिन्छ भनेर खुसी मान्नुपर्ने परिस्थिति चाहिँ हो। र पनि अब मलाई लागेको चाहिँ कुरा के छ भन्नुहुन्छ भने आर्थिक वृद्धिसँगै मूल्य वृद्धिलाई पनि तुलना गरेर हामीले हेर्छौँ, अहिले वार्षिक बिन्दुगत हिसाबले हेर्ने भने 4.17% छ भनेर भन्यो, त्यो लक्ष्यभन्दा तलै हो किनभने 6%को आरआरीमा राख्छौँ भनिएको थियो है, तर औसतमा त 5% रहेछ होइन। अब अहिले नै 5% औसतमा छ भने र हाम्रो अर्थतन्त्रमा उत्पादनमुखी होइन आयातमुखी यो झन् किन बढ्छ भने सरकारले पनि राजस्व वृद्धि गर्न नसकेको हुनाले झगडाएर बसिराखेको अवस्था छ, आयात बढ्यो भने त राजस्व पनि बढ्छ भन्ने भएको हुनाले सरकार पनि अलिकति जाहेर चलाउला त्यतापट्टि, अनि व्यवसायीहरूले पनि कर्जा पाइने भएको छ त्यस कारणले आयात त बढाउनु पर्छ भनेर गएपछि आयात त आउँछ, तर यसलाई सुदृढ गर्नको निमित्त अर्थतन्त्रलाई सुदृढ गर्नको निमित्त त हामीले आन्तरिक रूपमा नै उत्पादन वृद्धि गर्नको निमित्त जानुपर्ने हो। यसपटक भने मौसम अनुकूल भइरहेको हुनाले धान चाहिँ अलिकति बढी भयो भन्ने कुरा छ, तर अरू गएर कुराहरूमा चाहिँ हामीले आयातमा नै निर्भर परिराख्ने कुरा रहेको हुनाले मूल्य वृद्धि त्यो 5% सीमित गर्न सकिन्छ भन्ने कुरामा चाहिँ सहमत म हुन सक्दिनँ। अब यसैमा एउटा नीतिगत किसिमको एनोमेली हाम्रो लामो समयदेखि छ, त्यो भनेको के भने आफू झाँक्री र आफै बोक्सी भन्छौँ नि हामीले है, मूल्य वृद्धिको विषयमा चिन्ता र चासो राख्ने राष्ट्र ब्याङ्क, त्यो तथ्याङ्क निकाल्ने राष्ट्र ब्याङ्क नै हो, बोक्सी पनि झाँक्री पनि आफै नै भयो नि त है, त्यसो भएको हुनाले यसलाई चाहिँ यो तथ्याङ्क कार्यालयमा दिनुपर्छ भनेर लामो यो मूल्य वृद्धि सम्बन्धी तथ्याङ्क पनि अब चाहिँ तथ्याङ्क कार्यालय दिनुपर्छ भन्ने लामो समयदेखि माग भएको हो, तर सरकारले समयमा खर्च व्यवस्थापन गर्न सक्छ कि सक्दैन भन्ने आशंका रहेको हुनाले त्यहाँ गएको छैन, त्यसकारणले यतापट्टि नै सुधार भइदियो र गर्न सकियो भने मूल्य वृद्धिको विषयमा राष्ट्र ब्याङ्कले गौरवका साथ तथ्याङ्क अरूले दिएको स्वीकार गर्ने र त्यसैभित्र मूल्य वृद्धि राख्नको निमित्त आफ्ना यी मौद्रिक नीतिलाई परिचालित गर्न सक्यो भनेदेखि जाति हुन्छ भन्ने मलाई लाग्छ।
अब यी सार्वजनिक भएको विभिन्न यो नीतिले चाहिँ अब अहिले ब्याङ्क तथा वित्तीय संस्थामा चाहिँ तरलता बढेको छ, कर्जा चाहिँ प्रवाह हुन सकिरहेको छैन, अब यसले चाहिँ त्यो सन्दर्भमा चाहिँ कर्जा प्रवाह गर्ने सन्दर्भमा कतिको सहयोग पुर्याउला यो नीतिले?
होइन, कर्जा प्रवाह गर्नलाई त जस्तो त्यो ब्याङ्क रेट भन्ने चाहिँ पनि घट्यो, नीतिगत दर पनि घट्यो र अरू कतिपय कारणले गर्दाखेरि नि ब्याज दर घट्दै आइराखेको छ र निजी क्षेत्रले माग गरे अनुसार एकल दरमा ब्याज दर चाहिँ नआएसम्म हामी उ गर्न सक्दैनौँ, के अरे व्यवसाय गर्न सक्दैनौँ, यो भनिराखेको चाहिँ कुरा के पनि होला भने औद्योगिक राष्ट्रहरूमा त कहीँ कहीँ त नकारात्मक ब्याज दर छ, जस्तो तपाईँले ब्याङ्कमा निक्षेप गर्न राख्नुभयो भने तपाईँले उल्टो शुल्क तिर्नुपर्छ, जापानमा त्यस्तो छ भने है, अनि औद्योगिक राष्ट्रहरूमा पनि 2-3% चाहिँ कर्जा पाइन्छ भन्यो। अहिले चाहिँ खास गरेर यो कोभिड भयो अनि युक्रेन र रुसको युद्धको कारणले गर्दाखेरि युरोपियन देशहरूमा पनि यो लागत चाहिँ एकदम बढेर गएको छ है। उनीहरू त अब क्रेडिट कार्डबाट चलाउने, घर पनि हिसाबपट्टिमा लिने, मोटर पनि हिसाबपट्टिमा लिने, यी सबै थिए नि। ताही तबाही तबाही भइराखेको परिस्थितिमा पनि त्यहाँकाले ब्याज दर घटाउन मानिराखेका छैनन् केन्द्रीय ब्याङ्करले भन्ने कुरो अहिलेको मौद्रिक नीतिमा पनि पेट बोलीमा पाइन्छ है। तर पनि हामीले यी सबै कुराहरू किन गरिरहेछौँ भन्दा निजी क्षेत्रले पनि एकदम जोरदार माग गर्यो, सरकार यति निरीह भयो कि पाँच पैसा पनि हामीले दिनै सक्दैनौँ, राजस्व उठिराखेका छैन, त्यसकारण हामी गर्न सक्दैनौँ भनेर कान समातेर उठबस गरिराखेका अवस्थामा नोट निष्कासन गर्ने ठाउँ नेपाल राष्ट्र ब्याङ्क केन्द्रीय ब्याङ्क भएको हुनाले लाई परि गरियो भनेदेखि, सुडेनीको काम गरियो भनेदेखि त्यहाँबाट केही हुन सक्छ भन्ने प्रयास स्वरूप ल्याइएको हो। अब यसमा चाहिँ निजी क्षेत्र एकदम उत्साहित भएर मलाई लाग्छ ब्याङ्क वित्तीय क्षेत्रमा ल मलाई 5 करोड चाहियो, 10 करोड चाहियो भनेर धाउने बेला आएको छ। तर मौद्रिक नीतिले यसभन्दा अगाडि पनि के भन्यो भने कोभिडको पछाडिपट्टि हामीले अलि उदार भएरै पैसा चाहिँ सञ्चालन के अरे चाहिँ अर्थतन्त्रमा पठाएको हो अरू मुलुकले जस्तै गरेरै। तर हाम्रो अनुभव चाहिँ अलि फरक रह्यो भनेर विगतको मौद्रिक नीतिलाई मूल्याङ्कन गर्ने क्रममा के भन्यो भने त्यसरी दिएको रकम चाहिँ उत्पादन वृद्धि गर्ने भन्दा पनि रियल इस्टेटमा गएछ, मोटर किन्नेमा गएछ, अनि त्यसपछि सेयरमा गएछ। हामीले अलि धोका खाएको अनुभूति गरेका छौँ भन्ने पहिला थियो मूल्याङ्कनमा। तर यसपटकमा बाहिरतिरका मुलुकले जस्तै गैर परम्परागत मौद्रिक नीति भन्छन्, त्यो भनेको के भने मूल्य शोधनान्तरलाई ठिक ठाउँमा राख्नको निमित्त अलिक कसिलो हुनुपर्छ भन्ने दायरालाई तोडेर हामी गएका थियौँ। तर हामीले फरक किसिमको अनुभूति गऱ्यौँ भनेर विगतमा आएको थियो। तर यसलाई चाहिँ त्यो फरक अनुभूति भन्ने कुरो चाहिँ मौद्रिक नीतिमा पाइएको छैन र अनुकूलता दिनुपर्छ भन्ने भएको हुनाले भाष्य त्यो प्रयोग गरेको मैले पाइरहेको छु। त्यस कारणले मलाई लाग्छ 6 महिनासम्म त हामी ब्याङ्क वित्तीय क्षेत्रले पनि दिएको कर्जाहरू यसो त्यसोको निमित्त खुसी नै हुन्छौँ है। मङ्सिर मसान्तसम्मको लागि सामा र ब्याज तिर्ने मौका पनि दिया छ, अवसर पनि दिया छ भनेर तपाईँले पनि भन्नुभयो यसको चाहिँ ब्याकग्राउन्ड दिने क्रममा होइन। जब त्यो रकम पनि फेरि तिर्नुपर्ने अवस्था आउँछ त्यति बेला त फेरि टाउको समातेर लाउन हामी त समस्याबाट उन्मुक्त भएर हिँड्छौँ। त्यस कारणले अब त ब्याज त औद्योगिक राष्ट्रमा जस्तै अनि छिमेकी देश समाजवादी चिनमा जस्तै त्यहाँ अहिले 2% छ ब्याङ्क दर भन्ने नि है। केन्द्रीय ब्याङ्कले वाणिज्य ब्याङ्कहरूलाई दिनुपर्ने रकम 2% मात्रै छ, 1% मात्रै थपेर दियो भने 3% पद पाइँदैछ हो। त्यो उदाहरण दिएर हाम्रा उद्यमी व्यवसायीहरू फेरि नारा र जुलुस गर्न आउनु हुने छैन भन्ने म चाहिँ कल्पना गर्दिन।
अब अर्कोतर्फ अब यो सरकार गठन हुने बित्तिकै शेयर बजारमा सकारात्मक सूचकहरू संकेतहरू देखिएका छन्। अब यो मौद्रिक नीतिले पनि शेयर कर्जामा संस्थागत लगानीकर्ताको 20 करोड़ जुन सीमा थियो त्यो चाहिँ खारेज गरेको छ, व्यक्तिगत सीमा चाहिँ यथावत राखेको छ। अब शेयर बजारलाई यो मौद्रिक नीतिले कस्तो असर पार्ला?
शेयर बजारपट्टि हामीले चिन्ता राख्नुभन्दा अगाडि त्यसको पृष्ठभूमि अलिकति हेरौँ। हामीले शेयर बजारमा भाग लिने भने के हो भने अरू कुनै क्षेत्रबाट बचत गरेको रकम मुलुकको हितको निमित्त, उत्पादन वृद्धि गर्नको निमित्त, रोजगारी वृद्धि गर्नको निमित्त परिकल्पना गरिएका उत्पादनशील उद्योग धन्दामा लगानी थप्ने हो भन्ने हो। तर हाम्रो विषयमा त्यो चाहिँ मलाई लाग्छ 10% पनि लागू हुँदैन। अब छ के त भन्दाखेरि इन्सुरेन्स कम्पनीको यति भाउ बढेर गयो अरे, चन्द्रगिरी होटलको चाहिँ रिसोर्टको यति बढेर गयो अरे भन्ने सुन्छौँ, ब्याङ्कको यति बढेर गयो अरे भन्छौँ, त्यसले कति रोजगारी दिन्छ होला होइन, अनि त्यसले कति उत्पादन वृद्धि गर्छ होला, अनि हामी खुसी हुनुपर्ने र नपर्ने कुरा त्यताबाट आउँछ। तर त्यसैमा एउटा कुरा चाहिँ फेरि खुन्जुस्याई गर्नु हुँदैन, जति कारोबार बढ्छ त्यति राजस्व भने तिर्या हुन्छन् तोकिदिएको है। र अनि अब त्यसैमा भनौँ न, ल्यापटपको अगाडिपट्टि बसेर झुन्डिएका 65 लाख पुगिसकेका छौँ सेयर बजारमा चाहिँ भाग लिनेहरू भनिया छ, उहाँहरूले नाफा हुँदाखेरि एकदम खुसियाली मनाउने अनि त्यसपछि ठ्याक्कै घटेर गयो भनेदेखि झुन्डिनको लागि डोरी लिएर हिँड्ने चलन पनि हामी कहाँ चाहिँ सुनिन्छ है। यस्तो परिस्थितिलाई झन् बढावा दिन्छ कि भन्ने मलाई लाग्छ।
अब अर्को छ वैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण दिने, त्यो पनि मौद्रिक नीतिमा उल्लेख गरिएको छ। अब यसको प्रभाव र कार्यान्वयनको भनौँ न कार्यान्वयनलाई यो हुन सक्छ, यो सहज ढंगबाट यो कार्यान्वयन हुन सक्ला, कस्तो छ यो
विगतको अनुभवलाई हेर्ने हो भनेदेखि यो कस्मेटिक किसिमको पोलिसी हो है। चौरी परेवा बुढी माउले पनि ओठमा चाहिँ लाली र पाउडर लाएर च्याट बाहिर निस्किन् भने तपाईँहरू जस्ता युवाहरू पनि झुकिनुहुन्छ भन्ने जस्तै हो। किनभने पहिला पनि वैदेशिक रोजगारमा दिनेहरूको लागि ब्याङ्कबाट कर्जा दिने भनेर दुईटा ब्याङ्कले दिए, तर यहाँबाट सोर्स लाउनेहरू लिएर गए अनि भाइहरू जो त्यहाँ गइसकेका थिए, ए यस्तो गर्मीमा हामीलाई काम गराउनलाई दुःख दिनको निमित्त पठाएको रहेछ, हामीलाई क्षतिपूर्ति दिनुपर्छ भनेर उल्टै माग गरिराखेको परिस्थिति थियो। अब यो चाहिँ एकदम नकारात्मक सोच हो भन्ने पनि आउन सक्ला, तर पनि एउटा कुरा के हो भने सरल ढङ्गबाट साँच्चै नै पैसाको अभावले जान नपाएका मान्छेसँग त्यो कर्जा पुग्न सकेछ भने मद्दत गर्न सक्छ, र त्यसको असुलीमा पनि उसले पठाउने रेमिट्यान्स हुन्छ नि त्यसलाई व्यवस्थित ढङ्गबाट त्यसैबाट असुल उपर गर्न सक्ने मेकानिजमलाई दह्रो गरेर राख्न सकिएछ भने यसले पनि काम दिन्छ। होइन भने विगतमा विगतको अनुभूति चाहिँ फेरि पनि लागू हुँदैन भन्ने लाग्दैन मलाई।
अब यो पालिको मौद्रिक नीति अलिकति फरक पनि छ, अब अहिलेका गवर्नर महाप्रसाद अधिकारीको अन्तिम कार्यकाल र यो अन्तिम मौद्रिक नीति पनि हो भनेर संचार माध्यमहरूले उल्लेख गरेका छन् र यसलाई चाहिँ कठोर गवर्नरको लचिलो मौद्रिक नीति भनेर व्याख्या पनि गरिएको छ। अब यहाँ गवर्नरको अनुभव लिइसकेको मान्छे कस्तो, यो कठोर गवर्नर, नरम गवर्नर, लचिलो गवर्नर, यो चाहिँ कस्तो हुँदो रहेछ
मित्र? अहिले नै महाप्रसादजीलाई एउटा बार काँडे बार नहालिदिनुहोस् न,
संचार माध्यममा आएका विषयलाई मैले उल्लेख गरेको मात्र
ठीक हो। अनि मेरो पनि आफ्नो अभिव्यक्ति के हो भने सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो स्वास्थ्य चाहिँ प्रतिकूल हुँदाहुँदै पनि त्यति सम्मानजनक ढङ्गले उहाँको प्रशंसा गरिदिनु भएको छ। माननीय अर्थमन्त्रीज्यूले त आफ्नो कार्यकक्षमा राखेर यस्तो सौहार्दपूर्ण किसिमले चाहिँ अभिव्यक्ति दिनुभएको छ। होइन यी सबै कुरालाई हेर्ने हो भने र अर्थतन्त्रमा तत्कालै नयाँ मान्छे ल्याउँदाखेरि छ महिनामा परिवर्तन हुने सरकारको के हो कसो हुन्छ, त्यस कारणले एकचोटि नियुक्ति गरियो भने पाँच वर्ष चाहिँ लाइसेन्स दिए जस्तै हुन्छ राष्ट्र ब्याङ्कको गभर्नर, त्यस कारणले चाहिँ हामीले अन्यथा विचार गऱ्यौँ भने उहाँमाथि अन्याय हुन्छ भन्न पनि सक्ने अवस्था हुने भए हुनाले उहाँको त्यो अन्तिम समय नै हो भनिदिनुभयो भने तपाईँले चाहिँ गुण लागेको ठहरदैन है। खैर यी आफ्नो ठाउँमा रहे, तर अन्तिम समयमा उहाँले चाहिँ यस्तो नीति दिनुभयो भनेर भन्नुभएको छ। अब त्यो त त्यो एउटा टिम पनि हुन्छ होइन, अब यो फेरि दिगो रूपले जाने नीति पनि होइन, तिन महिनामा त फेरि पुनर्मूल्याङ्कन गरिन्छ पनि होइन, असल किसिमबाट जान सकिन्छ भने अहिले दिएका नीतिहरूलाई चाहिँ फेरि तिन महिनामा रिभाइज गर्न सकिने परिस्थिति नभएको हुनाले यसलाई फेरि पनि लचिलो मात्रै नभनिदिउँ है, सजगतापूर्ण लचिलो मौद्रिक नीति भनिदिनु भयो भनेदेखि राष्ट्र ब्याङ्कवालाहरू पनि हाम्रो नीतिमा हामी चाहिँ अडिगै छौँ भन्ने कुरो जनता जनार्दनलाई दिन सकेका रहेछौँ भनेर खुसी हुने अवस्था रहन सक्छ भन्ने मेरो अनुभूति हो।
हस् दिपेन्द्र बहादुर छेत्रीज्यू, आजको लागि हामीसँग समय यति नै रह्यो, यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो यहाँलाई।
पोखरामा रहेर पनि तपाईँहरूले सम्झिएर मेरा विचारहरू दिने मौका दिनुभएकोमा यहाँलाई पनि धन्यवाद छ। नमस्कार।
हजुर हस्, उहाँ हुनुहुन्थ्यो नेपाल राष्ट्र ब्याङ्कका पूर्व गवर्नर दिपेन्द्र बहादुर छेत्री। विशेष गरी नेपाल राष्ट्र ब्याङ्कले हिजो मौद्रिक नीति सार्वजनिक गरेको छ चालू आर्थिक वर्षका लागि, र यो नीतिले उठाएका विषयहरू, यसले समग्र अर्थतन्त्रमा पार्ने प्रभाव लगायतका विषयमा हामीले उहाँसँग कुराकानी गर्यौं। यो सँगै आजको अन्तरसंवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी राजु थापालाई धन्यवाद दिँदै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।